لبيك اللهم لبيك لبيك لا شريك لك لبيك إن الحمد والنعمة لك والملك لا شريك لك.
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم صلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله صلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم، جو مجھ پر بروز جمعہ درود شریف پڑھے گا میں قیامت کے دن اس کی شفاعت فرماؤں گا. صلو علی الحبیب صلی اللہ. اللہ عز و جل کی رضا پانے اور ثواب کمانے کے لیے اچھی اچھی نیتیں کر لیتے ہیں. اول تا آخر بیان میں شریک رہوں گا. اپنے کپڑے یا بدن، سر یا داڑھی کے بال سہلانے، دھاگے نوچنے، انگلیوں سے کھیلنے، ادھر ادھر دیکھنے، باتیں کرنے، ٹیک لگانے، پردے میں پردہ نہ ہونے کی صورت میں گھٹنے کھڑے کر کے دوسروں کے لیے بدنگاہی کا باعث بننے، گھٹنوں میں سر رکھنے، دوسرے کو اشارے کرنے، اٹھ کر چل پڑنے وغیرہ سے بچتے ہوئے علم دین کی تعظیم کی خاطر جہاں تک ہو سکا دو زانوں بیٹھ کر علم دین سمجھنے کے لیے نگاہیں نیچی کیے، خوب کان لگا کر سنوں. تو جو اس طرح بھائی دو زانو نہیں ہے، اگر چاہے تو دو زانو ہو جائیں. نماز میں تحیات پڑھتے ہوئے جس طرح بیٹھتے نا، اس کیفیت کو دو زانو بیٹھنا کہتے ہیں. کہ جب تھک جائے تو جس طرح آپ کو آسانی ہو، پھر تھکن دور ہو اللہ توفیق دے، تعظیم علم دین کی نیت سے دو زانو ہو جائیں. صلو علی الحبیب وغیرہ سن کر ثواب کمانے اور صدا لگانے والے کی دلجوئی کے لیے نمایاں آواز سے جواب دوں گا. ضرورتاً سمجھ سرک کر دوسرے کے لیے جگہ کشادہ کروں گا، دھکا وغیرہ لگا صبر کروں گا. گورنے، جھڑکنے، الجھنے، جھگڑنے سے بچوں گا. خاص خاص باتیں لکھ لوں گا حسب موقع. عز و جل صلی اللہ تعالی علیہ وآلہ وسلم رضی اللہ تعالی عنہ اور رحمت اللہ تعالی علیہ پڑھوں گا. اختتام پر خود آگے بڑھ کر سلام و مصافحہ اور انفرادی کوشش کروں گا. اس دوران بر نیت ادائے سنت بات کرتے ہوئے مسکراتا رہوں گا. حتی الامکان نگاہیں نیچی رکھوں گا تاکہ نگاہوں کی حفاظت کی عادت بنے، کہہ کہا لگانے اور لگوانے سے بچوں گا. رب یسر ولا تعسر وتمم لنا بالخیر. آج کے اس بیان اور اس میں اور اب تک جو میرے پاس نیکیاں موجود ہوں ان پر اللہ تبارک و تعالی کی رحمت سے ملنے والا اجر برائے ایصال ثواب جناب رسالت مآب صلی اللہ تعالی علیہ وآلہ وسلم بوسیلہ رحمت للعالمین صلی اللہ تعالی علیہ وآلہ وسلم جملہ انبیاء و مرسلین، خلفاء راشدین، امہات المؤمنین، تمام صحابہ و تابعین و تبعی تابعین، ائمہ مجتہدین، علماء کاملین، مشائخ عاملین، مفسرین، محدثین، تمام بزرگان نے دی، کل مؤمنات و مؤمنین، کل مسلمات و مسلمین، خصوصاً تمام شہیدان و اسیران کربلا، اہل بقیع و اہل ماغیلا، مفتی دعوت اسلامی حاجی فاروق، حاجی مشتاق اور تمام مبلغین و مبلغات و مبلغین مرحومین، ہم سب کے مرحوم عزیز و رشتہ دار اور تمام مدنی قافلوں کے مسافرین اور مدنی انعامات کی عاملات و عاملین اور تمام شرعی پردہ کرنے والیاں، مدنی برقع پہننے والیاں، آمین۔ صلو علی الحبیب صلی اللہ تعالی علیہ وسلم۔ آج تین روزہ تربیت حج کے اجتماع کا چوتھا بیان ہے اور آخری۔ یا اللہ شیطان سے پناہ دے کہ 18 حروف کی نسبت سے 11 اور 12 کی رمی کے 18 مدنی پھول، 10 ذوالحجت الحرام کو ہم نے بڑے شیطان کو کنکریاں ماری تھی اور 11 اور 12 کو تینوں شیطانوں کو کنکریاں مارنی ہیں، اس کی کچھ تفصیلات سماعت فرمائیے۔ 11 اور 12 ذوالحجت الحرام کو کنکریاں مارنے کی ترتیب پہلے جمرۃ الاولی یعنی چھوٹا شیطان، پھر جمرۃ الوسطی یعنی منجلہ درمیانہ شیطان، اور آخر میں جمرۃ العقبہ یعنی بڑا شیطان۔ نمبر 2، دوپہر یعنی ظہر کا وقت شروع ہونے کے بعد جمرۃ الاولی یعنی چھوٹے شیطان پر آئیے اور قبلے کی طرف منہ کر کے 7 کنکریاں ماریے۔ کنکری پکڑنے اور مارنے کا طریقہ کل بیان ہو چکا، وہی طریقہ ہے، چٹکی میں پکڑ کر اس طرح مارنا ہے کہ وہ بغل کی سفیدی نظر آ جائے۔ اگر دیکھیں یوں بولنگ کرنے کے انداز میں یوں ماریں گے نا تو کسی کو سر پہ لگے گا، کسی کے کپڑے میں الجھ جائے گا ہاتھ، تو تکلیف ہوگی، آنکھ میں انگلی لگ سکتی ہے، اور طریقہ بھی یہ نہیں ہے بلکہ طریقہ یہی ہے کہ بغل کی سفیدی نظر آنے میں شاید بعض لوگ کنفیوز ہوتے ہوں گے، تو اس وقت چونکہ احرام ہوتا ہے، احرام کی صورت میں یہ کہ اب ضروری نہیں ہے کپڑا ہٹا ہوا، بس یہ حصہ جو ہے نا، جیسے کپڑا نہ ہو تو یہ سفیدی نظر آ جائے گی، تو یوں مارنے کا طریقہ ہے، تو اس سے کسی کو تکلیف بھی نہیں ہوگی، آپ کا ہاتھ بھی دوسروں پر نہیں پھنسے گا، کسی کو لگے گا بھی نہیں۔ تو کنکریاں مار کر جمرے سے کچھ آگے بڑھ جائیے، یہ جمرہ اس ستون کو بولتے ہیں، وہ آپ کو نظر آ جائے گا، لیکن اب تو انداز بدل گیا، دیواریں بن گئی ہیں، یہ سیم اسی طرح نقشی والی دیوار بنے گی، یہ دیوار کو لگے گی پھر وہ لڑکتی ہوئی جمرے کو لگے گی، ستون کو انہوں نے میرا خیال نکال کر اس کی جگہ شاید دیوار اب بنا دی ہے۔ ہاں
بابا، وہ ہمارے پاس اس کی وہ اینیمیٹڈ بنی ہوئی تھی، جب وہاں کے جو مناظر ہیں نا،
یہ میرا خیال ہے 2 سال یا 3 سال ہوئے یہ بنی، پہلے وہ جمرے کا وہ پورا ایک پلر ٹائپ کا،
دکھا دے بابا۔
جی جی
بابا، یہ دیکھیے، یہ دیوار بنی ہوئی ہے بابا، ये फ्लोर है बाबा पूरा, ये जैसे बना ना बाबा
जी,
अब ये प्याला नुमा बना हुआ है,
ये सुतून जो नजर आ रहा है।
हाँ, ये बीच में दीवार है ना,
दीवार के साथ जो सफेद सुतून, अच्छा ये है ही दीवार,
ये है ही दीवार, ये आएगा। अब ये इससे लगकर ये कंकरियां नीचे गिरती होंगी,
अब नीचे गिरेंगी, और ये बता रहे हैं कि वो इसकी साख इस तरह की है बनावट कि वो कंकरी किसी की जाया नहीं होगी, दीवार पे लगेगी तो तीन हाथ के अंदर 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 चली जाएगी। वो पहले भी प्याला था, तो प्याला बड़ा था तीन हाथ से, लेकिन अगर वो प्याले में गिरे ना तो यूं लुढ़कती हुई, बल्कि जमरे कोई लगती होगी, इस तरह तेजी से वो गिरती थी।
यही बताया गया बाबा कि यहाँ से लगकर ये जो नीचे गिरती थी उसी असल मकाम पर जाकर पहुंचती है जहाँ पहले थी।
जी जी,
यही बताया गया
मदीना में। तो ये तरकीब मजबूत है, पहले के मुकाबले में अब ज्यादा वहाँ सहूलत कर दी गई।
ये ऊपर की मंजिल है बाबा?
जी जी, चार मंजिलें बन गई हैं, तो जितना ऊपर के मंजिल से मारेंगे तो शायद भीड़ कम होती होगी, और लिफ्ट भी लगी हुई है तो इसलिए वो सीढ़ियां चढ़ने की भी वो तकलीफ नहीं होती। नंबर दो पहर यानी जोहर का वक्त शुरू होने के बाद जमरतुल उला यानी छोटे शैतान पर आइए और किबले की तरफ मुंह करके सात कंकरियां मारिए, कंकरियां मारकर जमरे से कुछ आगे बढ़ जाइए और उल्टे हाथ की जानिब हटकर किबला रूह खड़े होकर दोनों हाथ कंधों तक उठाइए कि हथेलियां आसमान की तरफ नहीं बल्कि किबले की जानिब रहें, इस तरह। वैसे हम दुआ इस तरह मांगते, वहां इस तरह मांगिए। अब दुआ और इस्तिग़फ़ार में कम से कम 20 आयतें पढ़ने की मकदार मशगूल रहिए। नंबर तीन, अब जमरतुल वुस्ता यानी मंजिले दरमियाने शैतान पर भी इसी तरह कीजिए। नंबर चार, फिर आखिर में जमरतुल अकदा यानी बड़े शैतान पर उस तरह रमी कीजिए जिस तरह आपने 10 तारीख को की थी। याद रहे, बड़े शैतान की रमी के बाद आपको ठहरना नहीं, फौरन पलट पड़ना, और इसी दौरान दुआ भी करनी है। दुरुस्त तरीका तो यही है कि फौरन पलट पड़े यानी अबाउट टर्न हो जाए, मगर अब फौरन पलटना मुमकिन नहीं रहा, लिहाजा कंकरियां मारकर कुछ आगे बढ़कर यू टर्न की तरकीब बना लीजिए। नंबर पांच, बारहवीं को भी इसी तरह तीनों जमरात की रम कीजिए। नंबर छह, ग्यारहवीं और बारहवीं की रम का वक्त जवाल आफ्ताब यानी इब्तिदाए वक्त जोर से शुरू होता है, लिहाजा ग्यारहवीं और बारहवीं की रम दो पहर से पहले असलन यानी बिल्कुल सही नहीं। नंबर सात, दसवीं ग्यारहवीं और बारहवीं की रातें अक्सर यानी हर रात का आधे से ज्यादा हिस्सा मीना शरीफ में गुजारना सुन्नत है। नंबर आठ, बारहवीं की रम्य करके गुरूब आफ्ताब से पहले पहले इख्तियार है कि मक्का मुअज्जमा ज़ादह अल्लाह शरफ़ व तज़ीमा को रवाना हो जाए, मगर बादे गुरूब चला जाना मायूब है। अब एक दिन और ठहरना और तेरहवीं को बदस्तूर दोपहर ढले यानी इब्तिदाए वक्त जोर रम्य करके मक्का शरीफ जाना होगा और यही अफजल है। नंबर नौ, अगर मीना में तेरहवीं की सुबह शादी हो गई, अब रम्य करना वाजिब हो गया, अगर बगैर रम्य किए चले गए तो दम वाजिब होगा। नंबर दस, ग्यारहवीं और बारहवीं की रम्य का वक्त आफ्ताब ढलने यानी जोर का वक्त शुरू होने से सुबह सादिक तक है, मगर बिला उज्र आफ्ताब डूबने के बाद रम्य करना मकरूह है। 11 13वीं किरणी का वक्त सुबह सादिक से गुरुबे आफ्ताब तक है, मगर सुबह से इब्तिदाए वक्त जोहर तक मकरूह तंजी है, इन्हें नापसंदीदा है। जोहर का वक्त शुरू होने के बाद मसनून है। 12 किसी दिन की रमज अगर रह गई तो दूसरे दिन कजा कर लीजिए और दम भी देना होगा। कजा का आखिरी वक्त 13वीं के गुरुबे आफ्ताब तक है। 13 रमज एक दिन रह गई और आपने 13वीं के गुरुबे आफ्ताब से पहले पहले कजा कर ली, तब भी और अगर नहीं की जब भी, या एक से ज्यादा दिनों की रमी रह गई बल्कि बिल्कुल रमी की ही नहीं, हर सूरत में सिर्फ एक ही दम वाजिब है। 14 जायद बची हुई कंकरियां किसी को जरूरत हो तो उसको दे दीजिए या किसी पाक जगह डाल दीजिए। इनको जमरों पर फेंक देना मकरूह तंजीही है, नापसंदीदा। 15 आपने कंकरी मारी और वो किसी के सर वगैरह से टकरा कर जमरे को लगी या 3 हाथ के फासिले पर गिरी तो जायज हो गई। 16 अगर आपकी कंकरी किसी पर गिरी और उसने हाथ वगैरह का झटका दिया जिससे वहां तक पहुंची तो उसके बदले की दूसरी मारिए। 17 ऊपर की मंजिल से रमी की और कंकरी जमरे के गिर्द बनी हुई फसील में गिरी तो जायज हो गई, क्योंकि फसील में से लुढ़क कर या तो जमरे को लगती है या 3 हाथ के फासले के अंदर अंदर गिरती है। अगर शक हो कि कंकरी अपनी जगह पहुंची या नहीं तो दोबारा मार लीजिए। वल इयादु बिल्लाह के 12 हरूफ की निस्बत से रम्य के 12 मकरूहात। इन मकरूहात में नंबर 1 और नंबर 2 सुन्नत मुअक्कदा के तर्क की वजह से इसाअत, यानी इसाअत माने बुरा, यानी ये सुन्नत मुअक्कदा है इन मकरूहात से बचना जो 2 हैं अभी जो बयान होंगे, जबकि बाकी वाले जो मकरूहात हैं वो मकरूह तंजीह है, नापसंदीदा है। 1 10वीं की रमी बगैर मजबूरी के गुरुब आफ्ताब के बाद करना, तो गुरुब आफ्ताब से पहले करना ये सुन्नत मुअक्कदा है, और इसका खिलाफ जो इसाअत यानी जिसने ऐसा किया बुरा किया। 2 जमरों में खिलाफ तरतीब करना, ये भी सुन्नत मुअक्कदा के तरतीब वार करें तो पहले छोटा फिर दरमियाना तो आखिरी में बड़ा। अब जो बयान होंगी वो मकरूह तंजीह। 3 13वीं की रमी जोहर का वक्त शुरू होने से पहले करना। 4 बड़ा पत्थर मारना। 5 बड़े पत्थर को तोड़कर कंकरियां बनाना। 6 मस्जिद की कंकरियां मारना। 7 जमरे के नीचे जो कंकरियां पड़ी हैं उनमें से उठाकर मारना, मकरूह तंजीह है कि ये नामकबूल कंकरियां हैं, जो मकबूल होती हैं वो गैबी तौर पर उठा ली जाती हैं और कयामत के दिन नेकियों के पदड़े में रखी जाएंगी। 8 जानबूझकर 7 से ज्यादा कंकरियां मारना। 9 नापाक कंकरियां मारना। 10 रम्य के लिए जो समत मुकर्रर हुई उसके खिलाफ करना। 11 जमरे से 5 हाथ से कम फासले पर खड़े होना, ज्यादा का कोई मुजायका नहीं। अलबत्ता यह जरूरी है कि करीब हो तब भी कंकरी मारी ही जाए, सिर्फ रख देने के अंदाज में ना हो बल्कि मारे। 12 मारने के बदले कंकरी जमरे के करीब डाल देना, यह भी मकरूह तंजीह है, मारना। या खुदा बार बार हज नसीब कर। کے 19 حروف کی نسبت سے طواف رخصت کے 19 مدنی پھول. نمبر ایک، جب رخصت کا ارادہ ہو اس وقت آفاقی حاجی پر طواف رخصت واجب ہے، نہ کرنے والے پر دم واجب ہوتا ہے، اس کو طواف وداع اور طواف صدر بھی کہتے ہیں. آفاقی حاجی اس حاجی کو کہتے ہیں کہ جو میقات کے باہر سے آیا ہو، مثلا پاکستان سے گیا وہ بھی آفاقی ہے، ہند سے گیا، دیگر ممالک سے جو جاتے ہیں سب آفاقی ہوتے ہیں. بلکہ خود عرب شریف اتنا بڑا ملک ہے کہ اس میں بھی ایسے بے شمار شہر ہیں، بلکہ اکثر شہر میقات سے باہر ہیں، باقی سارے شہر حدود حرم سے تو باہر ہی ہیں، لیکن جدہ شریف جو ہے یہ حدود یعنی کہ میقات اور حرم کے درمیان ہے، لیکن میقات کے اندر ہے. تو اس لیے جدہ شریف والے اگر حج کے لیے آتے ہیں تو یہ میقاتی یہ ہلی ہیں، یہ آفاقی نہیں ہے، ان پر طواف ودا واجب نہ ہوگا. طواف ودا صرف یہ آفاقی پر ہے جو میقات کے باہر سے آئے ہیں. جدہ شریف مکہ شریف سے کافی دور ہے، یعنی کہ 100 کلومیٹر یا ایسے ہی ہے کچھ، مطلب کافی دور ہے، ایک گھنٹے کار میں تو ایک گھنٹہ پونا گھنٹے میں پہنچ جاتی ہوگی، بس کا شاید 1.5 گھنٹہ. لیکن وہ حج میں چونکہ بہت کچھ ان کی دیگر کاروائیاں ہوتی ہیں، پھر وہ وہاں رکتے بھی ہیں کہیں، مدینۃ الحجاج جو بھی اس کو کہتے ہیں، وہاں کوئی انٹری وغیرہ ہوتی ہے، تو اس لیے وہ رش بھی ہوتا ہے، ٹریفک بھی ہوتی ہے. تو جدہ شریف سے مکہ مکرمہ آنے میں دیر لگتی ہے، 3-4-5-6 گھنٹے لگ جاتے ہیں شاید. طائف شریف جدہ شریف کے مقابلے میں قریب ہے مکہ مکرمہ سے، لیکن وہ میقات سے باہر ہے. تو طائف والے حج کرنے کے لیے آئیں گے تو ان پر طواف واجب ہو جائے گا. اسی طرح ریاض والے، اسی طرح دمام والے، اور کہ تقریباً شہر جو ہے میقات سے باہر ہیں. بس ایک جدہ شریف کا نام مجھے یاد ہے جو میقات کے اندر ہے، اور شہروں کا یاد نہیں ہے مجھے، اگر ہو میقات کے اندر تو وہ معلومات کر لینی چاہیے. طواف ودا میں استباع، رمل اور سعی نہیں. نمبر 3، عمرے والوں پر طواف ودا واجب نہیں. نمبر 4، حیض و نفاس والی کی سیٹ بک ہے تو جا سکتی ہے، اس پر اب یہ طواف واجب نہیں اور دم بھی نہیں. نمبر 5، طواف رخصت میں صرف طواف کی نیت ہی کافی ہے، واجب، ادا، وداع یعنی رخصت وغیرہ الفاظ نیت میں شامل ہونا ضروری نہیں، یہاں تک کہ طواف نفل کی نیت کی جب بھی واجب ادا ہو گیا. اس میں ایک اگر یہ نقطہ یاد رہے نا مدنی پھول، کہ جس طواف کا جو وقت ہوتا ہے طواف وہی ہوتا ہے، اس میں نیت کو دخل، یعنی کہ مطلقاً طواف کی تو نیت ہونی چاہیے، لیکن وہ اس کے جیسے کہ ہمارے نمازوں میں ظہر کی نماز، عشاء کی نماز یہ متعین کرنی ہوتی ہے، طواف میں متعین کرنا نیت میں ضروری نہیں ہوتا. مثال کے طور پر عمرے کا احرام باندھ کر آیا اور نفلی طواف کی نیت کر لی، تو جب بھی یہ اس کے عمرے کا طواف ہی قرار پائے گا. اسی طرح طواف ودا میں بھی اگر نفلی طواف کی نیت کر لی تب بھی یہ طواف ودا ہے، یہاں تک کہ طواف زیارہ کے بعد جو بھی نفلی طواف کیا وہ طواف ودا ہو گیا، چاہے نفلی کی نیت تھی. 6، سفر کا ارادہ تھا، طواف رخصت کر لیا، پھر کسی وجہ سے ٹھہرنا پڑا، جیسا کہ گاڑی وغیرہ میں عموماً تاخیر ہو جاتی ہے، اور اقامت کی نیت نہیں کی، تو وہی طواف کافی ہے، دوبارہ کرنے کی حاجت نہیں. اور مسجد الحرام میں نماز وغیرہ کے لیے جانے میں بھی کوئی مضائقہ نہیں. ہاں مسئلہ بھی ہے کہ پھر طواف کر لیں, کہ آخری کام طواف رہے. ساتھ طواف زیارہ کے بعد جو بھی پہلا نفلی طواف کیا وہی طواف رخصت ہے. نمبر آٹھ, جو بغیر طواف کے رخصت ہو گیا تو جب تک میقات سے باہر نہ ہوا واپس آئے اور طواف کرے. نو, اگر میقات سے باہر ہونے کے بعد یاد آیا تو واپس ہونا ضروری نہیں, بلکہ دم کے لیے جانور حرم میں بھیج دے یا کسی عزیز وغیرہ کے ذریعے فون کر کے یا ترکیب بنا لے کے وہ آپ کی طرف سے حرم میں دم دے دے. اور دم میں بھی یاد رکھیے کہ جس جانور میں قربانی کے شرائط پائے جاتے ہیں نا وہی جانور ذبح کرنا ہوتا ہے اور اس کا حدود حرم میں ہونا لازمی ہے. اگر واپس ہو تو عمرے کا احرام باندھ کر واپس آئے, میقات کے باہر چلا گیا تو اب واپس آنا ہے تو عمرے کا احرام باندھ کر واپس آئے اور عمرے سے فارغ ہو کر طواف رخصت بجا لائے. اب اس صورت میں دم ساقط ہو جائے گا. اب مثال کے طور پر جو مدینہ شریف میں کام کاج کرتا ہے وہاں کا, اب وہ مقیم ہے وہاں کا, ابھی حج پر آیا تو یہ آفاقی ہے, اور مثال کے طور پر اب یہ بھول گیا طواف رخصت نہیں کر کی اسے بھول گیا, اب مدینہ پہنچ کر یاد آیا تو اب واپس آنا تو ہوگا اس کو, طواف رخصت اس کو کرنا ہے یا پھر دم دے دے. واپس آنا واجب نہیں ہے, دم بھی حدود حرم میں کروا دے گا تو یہ بری ہو جائے گا. لیکن چونکہ مدینہ منورہ والے مکہ مکرمہ آتے رہتے ہیں, موقع ملتا رہتا ہے, تو اب یہ طواف رخصت کے لیے بھی اس کو جب آنا ہو تو چونکہ یہ میقات کے باہر سے چلا گیا اور میقات کے باہر والا جب بھی مکہ مکرمہ آنا چاہے بغیر احرام کے وہ نہیں آ سکتا, آئے گا گناہگار ہوگا, تو اس لیے وہ عمرے کا احرام باندھ لے, عمرہ بھی کر لے, عمرے کے بعد طواف رخصت بجا لائے, اب دم جو ہے وہ ساقط ہو جائے گا. مدینہ طیبہ بھی جاتے ہیں, مدینہ طیبہ بھی تقریباً 450 کلومیٹر ہے مکہ مکرمہ سے, تو یہ گاڑیاں ویسے عام دنوں میں فاسٹ چلتی ہیں, میرے خیال میں کار تو یہ 2.5 سے 3 گھنٹے میں غالباً مدینہ منورہ پہنچ جاتی ہے.
آپ نے جو کلومیٹر بتایا نا 450 یا 450 کلومیٹر, اگر ایک کار 150 کلومیٹر فی گھنٹے کی رفتار سے جائے یا 140 کلومیٹر فی گھنٹے کی رفتار سے جائے تو آپ نے جو بتایا نا وہ یہاں سے بیٹھے بیٹھے کیلکولیشن ہو جاتا ہے.
جی ہاں, وہاں تو کار
200-220 کی اسپیڈ سے بھی گاڑیاں جاتی ہیں,
وہاں ہوائی جہاز کی طرح اڑتی ہوتی ہے کار. مبالغہ کرتا ہوں, واقعی یعنی کہ وہاں تو مطلب
150 نہیں بلکہ 200 کیلکولیشن.
جیسی کار 2.5 گھنٹے میں بھی پہنچ جاتے ہوں گے, 2.25 میں بھی, اسپیڈ بس اتنی رکھنی نہیں چاہیے کہ اس میں خطرہ بڑھ جاتا ہے حادثے کا. تو بسوں پر تو چونکہ سامان بھی بہت لدا ہوتا ہے, راستے میں ان کے وہ رکاوٹیں آتی ہیں, ضرورت پڑتی ہے, تو اس لیے وہ سامان جب لدا ہوگا تو گاڑی کی اسپیڈ کم رہے گی, اور جتنی گاڑی ہلکی پھلکی ہوگی وہ آسانی سے گزر جائے گی. اسی طرح مسافر ہلکا پھلکا ہوگا آسانی سے گزر جائے گا, ورنہ یہ کہ واپسی میں کسٹم میں جدہ میں لڑائیاں ہوتی رہتی ہیں, سامان اتنا بڑا اٹھا لاتے ہیں پھر وہ کسٹم والے وزن کرتے ہیں, وہ پہلے تو 25 ریال فی کلو تھا, اب 25 ریال کا پاکستانی جب کیلکولیشن کرتا ہے رقم بناتا ہے تو شاید 1 ریال 25 روپے کا ہوگا, تو 25 کے کتنے بنے, 750 نا, 750 روپے 1 کلو. اب اس چیز کی قیمت ہے جو 1 کلو ہے وہ 200 روپیہ ہے, اب وہ 750 روپے اس کی چیخ نکل جاتی ہے, پھر یہ لڑائی کرتے ہیں, لیکن وہ بھی کسی کی نہیں سنتے, وہ ان کو تجربہ ہوتا ہے کہ اگر ایک کو بھی رعایت کی تو وہ پیچھے وہ لمبی لائن ہے سب دیکھ رہے ہیں. تو جتنا ذوق شوق ہوتا ہے نا حج کا اور جو رقت سوز, یہ سب حجی کا جو ہے نا وہاں جدہ کسٹم میں یوں نچوڑ لیتے ہیں, نچڑ جاتا ہے جن کا جنہوں نے سامان لیا ہوتا ہے. تو میرا اپنا جو تجربہ ورس کر رہا ہوں کہ میری کیا کوشش ہوتی ہے मैं सामान की पंचायत ही नहीं करता, अपने बैगेज की भी पंचायत नहीं करता। इस तरह भाई संभाले हुए होते हैं, हम लोग एहतियात करते हैं कि इतना माल लेना ही नहीं है जिसमें अपने को आगे परेशानी हो। हमारा माल भी होता था तो तस्बीहां और ये तोहफे काफी होते थे, लेकिन हमारी कोशिश होती थी। मैं तो पढ़ता ही नहीं था पंचायत में, तो मुझे पता है कि मेरे को बात करनी नहीं है, मेरी तो जबान गोया गंग हो जाती थी, गूंगा हो जाता था। ऐसा बस कुदरती तौर पर ऐसा मतलब कि जैसे अभी मैयत को दफना कर निकले, अब जब मैयत को आदमी दफना कर निकलेगा तो बोलेगा कैसे, मुस्कुराएगा कैसे, तो ना मुलाकात अच्छी लगती है, कतराता रहता हूं मैं, छुपता रहता हूं कि भाई अपने से मिले नहीं, कोई पूछे नहीं कुछ बस, क्योंकि हाजी फिर मिलते हैं, कब आए, कितने बजे फ्लाइट है, कौन सी फ्लाइट है, अरे भाई अपना काम करो ना यार। ये इस तरह बेचारे पूछते किस तारीख को आए थे आप मदीने में, कितने दिन मिले आपको, ये बेचारे पूछते हैं। और कुछ पूछना तो होता नहीं है हमारे यहां, मतलब नहीं कि बातें उमूमन फजूली बातें होती है, बोलने की खातिर बोलना होता है, तो मुझे मजा बिल्कुल 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 भी मजा नहीं आता, बोलने को जी ही नहीं चाहता। यानी मतलब ये कि ये जिंदगी का सबसे टाइट कुफले मदीना यूं समझो कि वहां लग जाता है, अजीब और गरीब कुफले मदीना लगता है ऐसा कि कोई सुचका नहीं पड़ता, बस काश सबको ये टेस्ट मिल जाए। अगर मैं ये सही अर्थ कर रहा हूं मैं आपको, अगर ये टेस्ट मिला ना तो जबान को काट के फेंक दोगे, हमें नहीं चाहिए जबान, जो मेरी रिक्कत छीन ले, मेरा सोजो गुदास छीन ले, जो मेरा मदीने का तसव्वुर छीन ले, मुझे नहीं चाहिए। इतना बेचारे बोलते हैं जद्दा कस्टम में, बिल्कुल बाजार भाव लग रहे हैं जैसे, इतना वो लड़ रहे होते कस्टम वालों से, तो इतना सामान ले, मेरा मशवरा है कि बिल्कुल स्मूथली आप निकल जाए, आपको कोई पूछे ही नहीं कि इसमें वजन भी करते हुए वो सोचेंगे यार ये इसने लिया ही नहीं कुछ, बस वो आप चुपचाप कुफले मदीना लगाएं, दुरूद शरीफ पढ़ते रहें, वो आपका वजन कर लेगा, खोलना होगा तो खोल के देख लेगा, और जब भी जाते हुए आते हुए खोलकर देखे ना, तो अगर कोई नादान हाजी बोलेगा ना उस टाइम पे इसमें कुछ नहीं है ये नहीं है, फिर आपको ज्यादा तंग किया जाएगा और ज्यादा इसको चेक करेंगे कि कुछ होगा जब ये बोल रहा है, तो उस वक्त कुफले मदीना मेहरबानी करके मेरा कबूल कर लेना, ये चाहे इसको फाड़े चाहे काटे चाहे चीरे जो करने देना, वरना एक चीज फाड़ लो अगर आप रोकोगे ना तो सारी चीजें फाड़ देगा, ये कुछ इसमें जब ये रोक रहा है, ये समझाने के लिए अर्ज कर रहा हूं। तो हाजी साहबान को ये तजरबे के मदनी फूल पेश कर रहा हूं, या वो झाड़ देगा आपको, आपको सदमा पहुंचेगा वहां, यानी कि मैं ये कहूं कि रफ तरीन कस्टम दुनिया में कहां है तो अब मैं जवाब नहीं देता, सवालिया निशान लगा देता हूं, तो मेरा तजर्बा है। अल्लाह ताला अखलाकियात का दौर दौरा फरमा दे हर जगह पर। नंबर 10, तवाफ रुखसत के 3 फेरे छोड़ेगा तो हर फेरे के बदले एक एक सदका दे, और अगर 4 से कम किए हैं तो दम देना होगा, मगर वही कि अगर वापस कर लिए ना तो दम साकित हो जाता है, वो आगे इसके मदनी फूल गुजरे। नंबर 11, हो सके तो बेकरारी के साथ रोते रोते तवाफ रुखसत बजा लाइए कि न जाने आयंदा ये सआदत मुयस्सर आती भी है या नहीं, बादे तवाफ वदा बदस्तूर 2 रकात वाजिब तवाफ अदा कीजिए। नंबर 13, तवाफ रुखसत के बाद बदस्तूर समजम शरीफ पर हाजिर होकर आबे समजम नोश कीजिए और बदन पर डालिए। नंबर 14, फिर दरवाजा काबा के सामने खड़े होकर हो सके तो आस्तान पाक को बोसा दीजिए और कबूल हज व ज़ियारत और बार बार हाजिरी की दुआ मांगिए और दुआए जामे यानी रब्बना आतिना फिद दुनिया हसनतन व फिल आखिरति हसनत व क़िना अज़ाबन नार पढ़िए, या ये दुआ अस्साइलु बिबाबिक यस الوك من فضلك ومعروفك ومعروفك ويرجو رحمتك ترجمہ، تیرے دروازے پر سائل تیرے فضل و احسان کا سوال کرتا ہے اور تیری رحمت کا امیدوار ہے۔ 15، ملتزم پر آ کر غلاف کعبہ تھام کر اسی طرح چمٹیے اور ذکر و درود اور دعا کی کثرت کیجیے، پھر ممکن ہو تو حجر اسود کو بوسا دیجیے اور جو آنسو رکھتے ہیں گرائیے. 17 پھر کعبہ مشرفہ کی طرف منہ کیے الٹے پاؤں یا اس میں معمول چلتے ہوئے بار بار مڑ کر کعبہ معظمہ کو حسرت سے دیکھیے, اس کی جدائی پر آنسو بہاتے یا کم از کم رونے جیسی صورت بنائے مسجد الحرام سے ہمیشہ کی طرح الٹا پاؤں بڑھا کر باہر نکلیے اور باہر نکلنے کی دعا پڑھیے. 18 حیض و نفاس والی دروازہ مسجد پر کھڑی ہو کر بنگاہ حسرت کعبہ مشرفہ کی زیارت کرے اور روتی ہوئی دعا کرتی ہوئی پلٹے. 19 پھر بقدر قدرت فقراء مکہ معظمہ میں خیرات تقسیم کیجیے.
لبیک اللہم لبیک, لبیک لا شریک لک لبیک, ان الحمد والنعمت لک والملک.